نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين الف لام را الف لام را کتابوں نے کتاب ہے انزلناہ نازل کیا ہم نے اس کو الیکا آپ کی طرف پہلی بات کیا پتا چلی یہ کتاب کون سی یعنی قرآن کریم قرآن ہم نے نازل کیا اللہ کی طرف سے نازل ہوا الیکا آپ کی طرف کس کی طرف نبی کریم صلی اللہ علیہ وسلم کی طرف دلیل بن گئی کہ آپ صلی اللہ علیہ وسلم اللہ کے سچے رسول ہیں وہ رسالت کو نہیں مانتے تھے اور یہ آپ صلی اللہ علیہ وسلم کا کلام نہیں ہے بلکہ اللہ تعالی کا کلام ہے کیوں نازل ہوئی ہے کس لیے اللہ نے اس قرآن کو بھیجا کیا کلاسنگ کرنے کے لیے صرف کیا اس لیے کہ لوگ پڑھائی کر کر کے ثواب کمائیں ثواب کمانے کی کتاب ہے بہت ثواب ملتا ہے اس کو پڑھنے سے رمضان کے رمضان کھولنے کے لیے مردے بخشنے کے لیے کس لیے بھیجا اللہ تعالیٰ نے آپ کو بھی تو کچھ لگتا ہوا آپ کیا سوچتے ہیں اس آیت کو پڑھے بغیر بتائیں کیا آپ سوچتے ہیں کہ قرآن کریم اللہ نے کیوں بھیجا اور پھر اپنی سوچ سے پھر یہاں بھی دیکھیں کہ اللہ تعالیٰ کیا مقصد بتا رہے ہیں قرآن کریم کا اور کیا واقعی ہم نے اس کا یہ مقصد سمجھا ہے یا ہم اس کا کوئی اور مقصد سمجھتے ہیں ہر ایک کے ذہن میں کوئی نہ کوئی تو ذہن میں ہوگا نا کہ کیوں اللہ نے کتاب بھیجی کیا ضرورت تھی یہ بھیجنے کی تو اللہ تعالیٰ نے فرمایا اس کا مقصد ہے لِتُخْرِجَ النَّاسَ تاکہ تو نکالے لوگوں کو کس چیز سے نکالے مِنَ الظُّلُمَاتِ اندھیروں میں سے اِلَى النُّور نور کی طرف اندھیرے سے نور کی طرف نکالے کون سے اندھیرے ہم تو کسی اندھیروں میں نہیں ہیں کن اندھیروں کی بات ہو رہی ہے اندھیروں میں کفر کے اندھیرے شرک کے اندھیرے جہالت کے اندھیرے گمراہیوں کے اندھیرے توہمات کے اندھیرے باپ دادا کی اندھی تقلید کے اندھیرے سب اندھیرے ہیں یہ اور نور کیا ہے نور ہے ایمان نور ہے ہدایت نور ہے علم یہ سب نور ہے تو اللہ تعالیٰ نے فرمایا یہ کتاب اس کا مقصد کیا ہے اچھی طرح اس کا مقصد سمجھ لو کہ جو کفر میں ہے اس کو یہ اندھیرے میں اس کو ایمان کا نور مل جائے جو گمراہی میں یہ بھی ایک اندھیرا ہے تو جو گمراہی کے اندھیرے میں اس کو ہدایت کا نور مل جائے جو جہالت کے اندھیرے میں اس کو علم کا نور مل جائے دیکھیں جب اندھیرا ہوتا ہے تو ہاتھ کو ہاتھ سجھائی نہیں دیتا انسان کو پتہ ہی نہیں چلتا میں کدھر جا رہا ہوں اور کدھر کھڑا ہوں اور کدھر میرے قدم پڑ رہے ہیں تو انسان اندھیروں میں بھٹک جاتا ہے نا اور روشنی کیا ہوتی ہے روشنی میں انسان کو ہر چیز واضح نظر آنے لگتی ہے وہ بھٹکتا نہیں ہے وہ کہیں کھائی میں گر نہیں جاتا وہ اپنا راستہ دیکھ دیکھ کے چلتا ہے یہاں پہ اللہ تعالیٰ نے اندھیروں سے روشنی میں لانے کا سفر بتایا کہ یہ صرف اور صرف قرآن کے ذریعے ہو سکتا ہے اب سوچ لیں کہ دنیا میں جو اندھیرے ہیں آپ دیکھیں کہیں گمراہیوں کے کفر کے شرک کے اندھیرے ہیں ویسے ہم اندھیروں میں رہنا نہیں چاہتے ویسے ہم اندھیروں کو ناپسند کرتے ہیں آپ نے دیکھا کہ کبھی آپ کے ملکوں میں کبھی لائٹ چلی جاتی ہے تو لوگ فوراً کوئی نہ کوئی موم بتی جلاتے ہیں کچھ نہ کچھ جلاتے ہیں کیونکہ کوئی اندھیروں میں نہیں رہنا چاہتا مگر یہ کیسے اندھیرے ہیں کہ انسانیت ڈوبی ہوئی ہے نا اندھیروں میں اور سمجھ ہی نہیں ہے ان کو پتہ ہی نہیں ہے کہ ہم اندھیرے میں روشنی میں آنے کے لیے طلب تڑپ یہ تو دور کی بات ہے یہی نہیں پتا کہ ہم اندھیروں میں ڈوبے ہیں کیوں نہیں پتا پتہ ہی کیوں نہیں پتا اس لیے کہ انہوں نے کبھی روشنی دیکھی نہیں जिसने रोशनी देखी हो वो अंधेरों में रहना पसंद नहीं करता, लेकिन जिसने कभी रोशनी नहीं देखी वो हमेशा से तारीकी में, उसको पता ही नहीं है रोशनी क्या है, वो अंधेरों को आदी हो जाता है, वो उन्हीं में रहता है, उसको फिर कुछ समझ नहीं आती कि रोशनी में आना क्या है। अब देखिए एक बंदा अंधेरे में सोया पड़ा, अब एकदम लाइट जलाने तो क्या कहते हैं, बंद करो लाइट, बंद करो, क्योंकि उसको सोए रहना है, उसको रोशनी का पता ही नहीं। तो ये रोशनी कौन सी है, ये नूर कौन सा है, जो आसमान से उतरा, जिसमें इंसानों के लिए इत्मीनान है, सुकून है, जो एक नेमत है, अल्लाह ताला का एहसान है, उसने पैगंबरों के जरिए अंधेरे से निकलने का इंतजाम किया। बड़ी बड़ी कौमें अंधेरों में डूबी हुई थी, नूह अलैहिस्सलाम की कौम, आद, समूद, कितनी कौमें थी अंधेरों में पड़ी हुई थी, अल्लाह ताला ने उनके लिए रोशनी की तरफ आने का इंतजाम किया, मगर वो इतने अंधेरों के आदी हो चुके थे, किसी तौर पे निकलना नहीं चाहते थे, तो अंधेरों में डूब गए, गर्क हो गए हमेशा के लिए। जो अंधेरों से निकलना नहीं चाहता, अल्लाह का ये कानून है, वो अंधेरे को ऐसे ही नहीं छोड़ देता, खत्म कर देता। हमें हर रोज अंधेरों से निकलने के लिए पैगाम आता है, हमें हर रोज बताया जाता है, ये जो दिन और रात है ना, ये हमें बताते हैं कि अंधेरा हमेशा नहीं रहता, अंधेरा खत्म हो जाता है, रोज होता है ना, दिन निकलता है, पता चलता है ना, अंधेरा खत्म हो जाता है, अल्लाह ताला उसको मिटा देता है, फिर भी अंधेरों में रह के खुश है। अल्लाह ताला ने सूरह बकरा में फरमाया, अल्लाह वलीयुल्लज़ीन आमनू युख़रिजूहुम मिनज़ुलुमाति इलन्नूर, अल्लाह ताला मोमिनों का वली है, दोस्त है, वो उनको अंधेरों से नूर की तरफ लेकर आता है। अंधेरों से निकलने का ये इंतजाम अल्लाह ताला फरमाता है, लेकिन दूसरी तरफ शैतान भी अपना काम कर रहा है, वो लोगों को नूर से अंधेरों में लेकर जाता है। आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर ये जिम्मेदारी थी, अल्लाह ताला ने आपको ये बहुत बड़ा मिशन दिया कि आप लोगों के लिए ये भलाई का काम करें, इनको अंधेरों में ना रहने दें, इनको निकालें यहां से। ये टॉर्च थमा दी, ये टॉर्च क्या है, ये मशल क्या है, कुरान, ये पकड़ लें और इसके जरिए लोगों को निकालते जाए। तो अब देखें अंधेरों में जो रहने के आदी हो चुके हैं, चाहे कुफर के अंधेरे हैं, चाहे जिहालत के अंधेरे हैं, गुमराहियों के अंधेरे हैं, चाहे वो मुसलमान घरों में पैदा हुए या काफिर घरों में पैदा हुए, बड़े ही मुश्किल होता है कि वो अंधेरों से निकले, नहीं निकलना चाहते, वहीं रहना चाहते हैं। और जब कोई अंधेरे में रहता है ना, उसको अपने ऊपर लगे हुए दाग धब्बे भी नजर नहीं आते, अपनी कमियां, अपनी कोताहियां, अपने गुनाह नजर नहीं आते, वो कहता मैं बिल्कुल परफेक्ट हूँ, मैं बिल्कुल ठीक हूँ। तो आप रोशनी में आएंगे तो आपको अपने दाग धब्बे नजर आएंगे ना, अंधेरे में रहने वाले को क्या नजर आएगा, इसीलिए वो अपने आप को परफेक्ट समझते हैं। और जितना जितना इंसान रोशनी नूर की तरफ आता जाता है, उसको तो लगता है मेरे तो ऊपर इतने दाग धब्बे हैं, किधर किधर से मिटाऊं, वो मुसलसल कोशिश में लग जाता है इनको मिटाने की। आपके साथ ऐसा है, सोचिए आप जब कुरान पढ़ने से पहले आप क्या सोचते थे, क्या आप नहीं सोचते थे कि भाई ठीक तो है हम, क्या है, हम नमाज पढ़ लेते हैं, हम तिलावत कर लेते हैं, क्या क्या कमी है। और कुछ लोग तो ये भी नहीं करते, लेकिन वो फिर भी अपने आप को सही समझते हैं। लेकिन जैसे जैसे कुरान की तरफ आते हुए नजर आते हैं आप दाग धब्बे। 1400 साल पहले यही किताब थी, यही कुरान था जिसने लोगों को अंधेरों से निकाला था। क्या थे वो लोग, सोचें उस माशरे के अंदर शिर्क, जिहालत, लड़कियों को जिंदा दरगोर करना, कत्लो गारत, سود خوری، شراب، جوا، زنا، یعنی اتنی ساری گمراہیاں تھیں ان میں. اور کیسے قرآن نازل ہوا اور تھوڑے سے ٹائم میں دنیا آج تک حیران ہے کہ آپ صلی اللہ علیہ وسلم کیسی ریولیوشن لے کر آئے اس جگہ پر کہ 24-25 سال کے اندر اس عرصے میں کایا ہی پلٹ گئی عرب کی. اتنا بڑا انقلاب, وہی لوگ جو بیٹیوں کو زندہ درکور کرتے تھے, وہی آپ صلی اللہ علیہ وسلم کی مجلس میں آ کے آنسو بہا رہے ہیں, اپنے گناہ پہ رو رہے ہیں. جیسے ایک آدمی آیا بولا, میری ایک بیٹی تھی دور جاہلیت کے اندر جو مجھ سے بڑی مانوس تھی, جب وہ تھوڑی بڑی ہو گئی تو میں میرے پاس دوڑتی دوڑتی آتی تھی جب اس کو بلاتا تھا, تو میں نے اس کو بلایا اور اس کو اپنے ساتھ لے گیا دور ویرانے میں لے جا کے. میں نے زمین کھود دی, اس کو اس میں ڈال دیا اور اس پہ مٹی ڈالنے لگا. وہ ابا ابا پکارتی رہی, جن میں نے اس کو دفن کر دیا. یہ سن کے آپ صلی اللہ علیہ وسلم رونے لگے, تاکہ آپ صلی اللہ علیہ وسلم کی داڑھی مبارک آنسو سے بھیگ گئی. کیسے یہ جہالت کا اندھیرا پھر دور ہوا اس قرآن کے آنے سے؟ لوگوں کو اپنی غلطیاں نظر آنے لگی, وہ ان کا اقرار کرنے لگے. وہی لوگ جو ڈاکے ڈالتے تھے, ایسے لوٹ لیا کرتے تھے قافلوں کو, لوگوں کے بچوں عورتوں کو لے کے منڈیوں میں بیچ دیتے تھے, غلام بنا لیتے تھے. اور آپ صلی اللہ علیہ وسلم نے پیشین گوئی کی تھی کہ ایک عورت چلے گی پورے زیور وغیرہ پہن کے ایک علاقے سے چلے گی اور اتنا لمبا سفر کر کے پہنچے گی اور اس کی طرف کوئی آنکھ اٹھا کے دیکھنے والا نہ ہوگا. اور ایسا بھی ہوا. کس نے بدل دیا ان لوگوں کو؟ کیسے وہ لوگ تھے کہ شراب کے نشے میں دودھ, شراب تو ان کے لیے ایسے تھی جیسے پانی ہوتا ہے, اور کہاں یہ کہ شراب کی حرمت پہ آیتیں اتری. تو جہاں جس کے منہ تک پیالہ گیا تھا تو وہ پیالہ منہ کے ساتھ نہیں لگا, منہ تک پہنچا تھا, جس کے منہ میں تھی اس نے نگلا نہیں. مٹکوں کے مٹکے مدینہ کی گلیوں میں بہا دیے گئے. کیا چیز تھی ان کے پاس؟ جب اللہ تعالی کا فرمان آیا, حکم آیا کہ کیا تم شراب اور جوئے سے باز آتے ہو, سب نے ایک زبانوں کے کہا اللہ ہم باز آتے ہیں, ہم باز آ گئے. ان کو کوئی پوچھنے والا نہیں تھا کہ کوئی ایک ایک کے اوپر کوئی ایک داروغہ کھڑا ہوتا, کوئی ایک گارڈ کھڑا ہوتا, پولیس مین کھڑا ہو جاتا کہ سیدھے ہو جاؤ, کچھ بھی نہیں تھا. وہ آ کے پوچھتے تھے ہمیں بتائیں کہ ہم اس معاملے میں کیا کریں, ہمیں بتائیں کہ ہم یتیموں کے معاملے میں کیا کریں, ہمیں بتائیں بیواؤں کے معاملے میں کیا کریں. یہ تو وہ لوگ تھے, یتیم اور بیوہ تو ان کے معاشرے میں اتنے پسے ہوئے طبقے سے تعلق رکھتے تھے, یعنی بالکل ان کا کوئی پرسان حال ہی نہیں ہوتا تھا. وراثت میں گھپلے کرتے تھے, کھا جاتے تھے وراثت کو. کیسے یہ اندھیرے چھٹ گئے؟ ہمیں آتی ہی آ کو دیکھیں, دوسرا ہمیں اپنے بیٹے کا انتقال, ان کے بیٹے کا ہوا تھا, اس کی اطلاع مدینہ میں ملی, روانہ ہوئی بسرا کے لیے تو پتا چلا بیٹا تو انتقال ہی کر چکا, ہم سے نڈھال ہو گئے, مگر زبان سے صرف انا للہ نکلا. اور چوتھے دن خوشبو منگوائی, فرمایا کہ آپ صلی اللہ علیہ وسلم نے شوہر کے علاوہ کسی اور کی میت پر 3 دن سے زیادہ سوگ کو جائز نہیں کیا. تو بس میرا سوگ ختم ہو گیا. کیسے وہ رسمیں ٹوٹ گئی ان کی, کہ یہ لوگ تو باقاعدہ نوحہ اور سوگ اور یہ چیزیں تو ان میں اتنی کامن تھی کہ سوچ ہی نہیں سکتے تھے کہ کسی کی کوئی مرے تو نوحہ نہ کرے, بین نہ کرے, ماتم نہ کرے, اونچی اونچی آواز میں روتے تھے, ان کی ایک رسم ہوتی تھی, رسمیں بھی ٹوٹ گئیں. وہ جو قتل و غارت کرنے والے تھے وہ غیروں کی جانوں کے بھی محافظ بن گئے. جس معاشرے میں لوٹ کھسوٹ عام تھی, کیسے وہ معاشرہ ایثار, قربانی, خیر خواہی, ایون قیدیوں تک کے ساتھ خیر خواہی کرنے والے بن گئے. जो एक दूसरे को गाजर मूली की तरह काट देते थे और सोचते नहीं थे, वो कैसे हो गए कि एक को पानी दिया जा रहा है जंग में, जंगे यरमूक में जब जख्मी हुए में, एक को पानी दिया जा रहा है तो दूसरा पानी पुकारता है तो कहता है नहीं मुझे नहीं, उसको दे दो। उसके पास ले जाते तो कहते नहीं उसको दे दो, दूसरी तरफ से आवाज आती है पानी। तीसरे को देने जाते हैं तो वो खत्म हो चुके, दूसरे के पास आए वो भी शहीद हो चुके, पहले के पास आए वो भी शहीद हो चुके, इतना ही सार। और जब इंसानियत ने इस किताब को छोड़ा तो आज फिर अंधेरों में डूब गई, फिर अंधेरों में डूब गई, फिर वापस वहीं उसी जहालत में चली गई है जिसमें पहले दिन थी। अगर इस जहालत के लिए आप करते हैं, अगर आपने जिंदगियों को बदलना है चाहे अपनी या लोगों की, अगर ये काम करना है तो इस कुरान के जरिए ही होगा और कोई तरीका नहीं है। आप सख्त से सख्त कानून बना लें, सख्त से सख्त सजाएं दे दें, क्या कर लेंगे? उनके पास तो कोई नहीं थे ऐसे के हर जगह जगह पैरे लगे हों, जगह जगह ये हो, कुछ भी नहीं था। ये इस कुरान ने उनको वो खौफ खुदा दे दिया था कि उनके सारे ही मामले दुरुस्त हो गए। इसी से उस वक्त अंधेरे छटे थे, इसी से आज छटेंगे, वरना आप सल्लल्लाहु अलैहि वसल्लम तो पहले भी उनमें मौजूद थे। 40 साल तो कुछ भी नहीं हुआ, बल्कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तो खुद कुड़ते थे उनके हालात पे, इसीलिए गिरा जाते थे कि मेरी कौम को क्या हो गया, ये किन बुराइयों में पड़ गई, लेकिन कुछ कर नहीं पाते थे। क्या चीज आप सल्लल्लाहु अलैहि वसल्लम के पास आई कि उसके जरिए से आप सल्लल्लाहु अलैहि वसल्लम ने इनके हालात बदल दिए? ये कुरान, यही कुरान आज हमारे पास है। ये ठीक है कि आप सल्लल्लाहु अलैहि वसल्लम जैसे रोल मॉडल नहीं, वो जुबान नहीं है जिससे ये कुरान जब तिलावत किया जाता था तो लोगों के दिल पिघल जाते थे, ठीक है वो जुबान नहीं है आज, लेकिन अगर आप इस इंतजार में है कि ऐसा कोई परफेक्ट इंसान होगा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जैसा, तो ही हम उससे कुरान सीखेंगे और तभी हम अंधेरों से निकलेंगे, तो ऐसा पॉसिबल नहीं है। वैसी हस्ती ना कभी उनसे पहले थी ना कभी उनके बाद आएगी। और अगर आप कहते हैं कि लो ये कुरान वालों का तो अपना हाल बुरा, इनके तो अपने किरदार सही नहीं, इनके तो अपने अमल सही नहीं, खुद तो ये अमल करते नहीं है, और हमें क्या बताएंगे, हमें क्या पढ़ाएंगे, तो हम क्यों इनकी बात सुने? तो याद रखें कि अगर आप सहाबा कराम जैसा या नबी करीम जैसा कोई हस्ती, कोई किरदार का इंतजार करेंगे तो वो नहीं मिलेंगे, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया, आपकी हदीस है कि बेहतरीन जमाना है वो है जो मेरा है, उसके बाद जो उसके बाद है, फिर उसके बाद जो उसके बाद, यानी उसके बाद आहिस्ता आहिस्ता ये बेस्ट है, फिर बेटर होगा, फिर गुड होगा, फिर यानी डिक्लाइन की तरफ ही जाएगा, अच्छा नहीं होता जाएगा। और अब जिसको आप सब भी मानते होंगे कि कुर्बे कयामत का वक्त है, ऐसे दौर में आपको कहां से मिलेंगे वो परफेक्ट लोग जिनके इंतजार में आप बैठे, वो तो नहीं मिलेंगे। हाँ कुरान आपको वही मिलेगा, पैगाम आपको वही मिलेगा एज प्योर एज द फर्स्ट डे, इसमें कुछ नहीं बदला, मगर इंसान मेरे जैसे ही मिलेंगे। ऐसे ही लोगों से आपको सीखना पड़ेगा जो खुद स्ट्रगल कर रहे हैं, जो खुद कहीं पहुंचने की कोशिशें कर रहे हैं, वो वाले किरदार अब ना आप ढूंढे कि वो देखो हजरत उमर तो ऐसे थे तो आज तो ये ऐसे हैं, तो आज तो ऐसे ही मिलेंगे आपको। वो जमाना देखें और आज का जमाना देखें, उनमें भी तो फर्क है ना। तो आज दो फ्रंट्स पे काम करने की जरूरत है। नंबर वन गैर मुस्लिमों में, उनको अंधेरों से नूर में लाने की जरूरत है। नंबर टू मुसलमानों में, गैर मुसलिमों को कुफर के अंधेरों से निकालना है, मुसलमानों को गुमराही के जहालत के अंधेरों से। मगर क्या बात है कि हमें वो तड़प नहीं नजर आती कि जो आप सल्लल्लाहु अलैहि वसल्लम में सहाबा कराम में थी, इस कदर तड़प कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तो सारी जिंदगी फिर इसी कुरान को, इसी वही के पैगाम को आगे पहुंचाने में गुजरी। वो तड़प नहीं है, वो हिर्स नहीं है, वो खैर ख्वाही नहीं है। आज हम में कितने सारे लोग हैं जो कुरान सीख रहे हैं अगर हम कितनी जगहों पे जाते हैं, कितने ही सारे लोगों से मिलते हैं, कितने ही सारे हमारे रिश्तेदार हैं, हमारे दोस्त हैं, हम नहीं उन तक जाके बताते, नहीं उनको दावत देते कि आओ तुम भी अंधेरों से निकलो, परवाह नहीं करते। क्यों? इसलिए, आपको रीजन बताऊं क्यों? इसलिए कि अभी तक हमारे अपने दिल कन्विंस नहीं है कि कुरान सीखना और ना सीखना बराबर नहीं है। हमारे दिल कन्विंस्ड ही नहीं है। अगर हम ये कन्विंस होते, हमारा दिल कह रहा होता, गवाही देता ना कि बहुत फर्क है, कुरान सीखना कितना जरूरी है, अंधेरों से निकलना कितना जरूरी है, अंधेरे में हम नहीं रह सकते, तो आप जरूर लोगों को बताते। लेकिन अभी तक हम भी उसी मखमसे में है कि तो कोई बात नहीं, अगर सीख लिया तो तब भी सही है, नहीं सीखा तो तब कौन सा, ऐसे कोई क्यामत आ गई, सारी दुनिया इसके बगैर ही तो जी रही है, कोई फर्क नहीं पड़ता ये इल्म है या नहीं है तो क्या हुआ। इसीलिए ना हमें अपने बच्चों की फिक्र, ना हमें और लोगों की फिक्र, ये फिक्र हमें लगी ही नहीं। जिसको ये तड़प लग जाए कि ये लोग अंधेरे में, अगर इसी अंधेरे में रहते हुए ये दुनिया से चले गए तो अंधेरे का जो मुसाफिर है मुझे बताएं क्या वो मंजिल तक पहुंच सकता। खुद सोचें, अंधेरों में चलने वाला क्या कभी मंजिल पा सकता है? ये बात नहीं समझ आती। मैं नहीं कह रही कि वे अंधेरे के अंदर है, वो ऐसे कुरान कह रहा है ये हालत जो है वो अंधेरा है। इस कुरान को नूर कहा गया। जिसके पास ये नूर नहीं है, आप सोचते हैं कि जिसके पास है या नहीं है तो क्या हुआ? हाँ, अब आजकल ये समझा जाता है ये तो फारिग लोगों का काम है, तो चलो जी हमारे पास तो फरागत है, चलो हम कर रहे हैं, तो हमारे बच्चों के पास कहाँ इतना टाइम है, हमारे फलां के पास कहाँ इतना टाइम है, क्योंकि हम खुद नहीं अभी तक इस बात से कायल कि इसके बगैर जिंदगी नहीं है। मैं कैसे छोड़ दूं अपने इन प्यारों को कि ये अंधेरों में रहें, और अंधेरों में रहते हुए हमें कोई फर्क नहीं पड़ता कि अंधेरों में। इससे पहले हमने पढ़ा सूरह राद में कि ये बिनाई है, ये आंखें हैं, जो आंखों के बगैर अंधा है, अंधा कहाँ रह पाएगा? लेकिन हमें कहाँ फर्क पड़ रहा है, कहाँ हमें फिक्र है? हमारे सामने कितने ही मुसलमान किन गुमराहियों में पड़े हैं, किन जहालतों में चल रहे हैं, दीन से बिल्कुल गाफिल, अल्लाह को भूल चुके हैं, दुनिया की दौड़ में ऐसे पागल हुए हैं कि उनको कोई होश ही नहीं। बहुत बड़ा कारनामा कर लिया अगर नमाज पढ़ ली, दैट्स इट, इसके अलावा कुछ नहीं। लेकिन हमें नहीं परवाह, और हम सोचते हैं कि वो भी ठीक ही है, कोई बात नहीं। देखें, अगर हमें अभी तक यही नहीं पता चला ना कि यह नूर क्या चीज है और इससे आने से क्या फर्क पड़ा, हमने क्या सीखा? अगर अभी तक हमने ये नहीं सोचा कि कौन कौन अभी भी अंधेरों में, क्या मेरी औलाद तो नहीं अंधेरों में ठोकरें खा रही, क्या मेरे वालदैन आज तक अंधेरों के तो नहीं आदि बन चुके, क्या मेरे इर्द गिर्द वाले अंधेरों में तो नहीं है? अगर हमने अंधेरे पसंद कर लिए हैं उनके लिए, तो अब वैसे तो अपनी जिंदगी में जरा भी पसंद नहीं करते, इसको अच्छा लगेगा कि मेरे बच्चों के घर में लाइट ना हो और हम लाइट और एसी और इसके अंदर बैठे रहें, और मेरी दोस्तों तो घर में ना हो और मेरे प्यारों के घर में ना हो, कोई बात नहीं, वहां पे तो बहुत जल्दी हमें फिक्र पड़ जाती है, अरे आप मेरे घर आ जाएं क्योंकि आपके घर में आज लाइट नहीं है, कैसे आप अंधेरे में रह रहे होंगे। लेकिन इसकी नहीं फिक्र है, यहाँ के अंधेरे ये उन गढ़ों में जाके गिरा देंगे, फिर वहां से निकलना पॉसिबल नहीं होगा, जहन्नुम के गढ़ों तक ले जाएंगे। ये मामूली बात नहीं है, बहुत बड़ी बात है, इसको हमने अभी तक रियलाइज नहीं किया। और जो कोई ये समझता है कि मैं नूर में ही हूं, हमें सब पता है हम तो नूर में ही है, तो याद रखें, बड़ी गलत फहमी है कि इस किताब के बगैर कोई अगर अपने आप को नूर में समझता है, یہ آیت کیا کہہ رہی ہے؟ اب آپ لوگ سب ماشاءاللہ سمجھدار اور ترجمہ اتنا تو جانتے ہیں، مجھے تو ترجمہ کرنے کی بھی نہیں ضرورت ہے. کیا کہہ رہی ہے آیت؟ کس طرح سفر ہوتا ہے اندھیرے سے نور کی طرف؟ اس کتاب کے ذریعے. اس کو بھیجا ہی اللہ نے اس لیے کہ اندھیرے سے نکلو. کیا صرف نماز نہ کہہ دی جاتی کہ آپ نماز پڑھ لیا کریں اندھیرے سے نکل آئیں گے، روزہ رکھ لیا کریں اندھیرے سے نکل آئیں گے؟ اس کتاب کو بھیجنے کا مقصد ہی یہ ہے، یہاں اس کے ذریعے تم نکلو گے. اور صرف اگر حکم دینے ہوتے 1, 2, 3 تو 10 کمینڈمنٹس تو ان کے اوپر بھی اتری تھی. اسی طرح ہمیں ہاں چلو زیادہ کر لیتے ہیں، 100 کمینڈمنٹس مل جاتے. نہیں، یہ کتاب صرف ڈوز اینڈ ڈونٹس کی نہیں ہے، یہ آپ کو تیار کرتی ہے ان چیزوں پر عمل کرنے کے لیے، آپ کے دل کو نرم کر دیتی ہے، آپ میں خوف خدا پیدا کرتی ہے. جو واقعی ہدایت چاہتا ہے، اس کے بغیر ہدایت نہیں مل سکتی. لیکن بِإِذْنِ رَبِّهِمْ، ان کے رب کے اذن سے ہی لوگ اندھیروں سے نکلتے ہیں. یختصو برحمتہ من یشاء، وہ اپنی رحمت جس کے اوپر چاہتا ہے کرتا ہے. آنے اس کتاب کے ذریعے جس کو چاہے جہالت کے اندھیروں سے نکال دے. بلاتا تو وہ سب کو ہے اس کتاب کی طرف، الی صراط، صراط کی طرف بلاتا ہے. صراط کیا ہے؟ اسلام کا راستہ، نور والا راستہ، قرآن کا راستہ. اس کی طرف سب کو دعوت دی جاتی ہے، روشنی کی طرف آنے کی سب کو دعوت دی جاتی ہے. لیکن آتا وہی ہے جس کے لیے اللہ کا اذن ہو. اللہ تعالیٰ اذن کس کے لیے کرتا ہے؟ جس نے اپنے اندر طلب ہو. لوگ کہہ دیتے ہیں کہ آپ جی ہمارے لیے بس دعا کریں. اصل میں میرے خیال سوچتے ہیں دعاؤں کی کمی ہے جس کی وجہ سے ہم نہیں آتے، ورنہ تو ہم تو تیار ہی آنے کے لیے. تو بات یہ ہے کہ کوئی آپ کے سامنے کھانا رکھ دے، بہترین کھانا، اور کہے کہ بس دعا کریں کہ میں کھا لوں. اب وہ آپ دعا جتنی مرضی کر لیں گے، اگر وہ ہاتھ نہیں بڑھاتی، وہ نوالا نہیں بناتی، وہ منہ تک نہیں لے کے جاتی، وہ نہیں چباتی، وہ نہیں نگلتی، تو آپ تو کچھ نہیں کر سکتے. آپ تو زیادہ زیادہ یہی کر سکتے کھانا تیار کر کے اس کے سامنے پیش کر دیں، چلو نوالا بنا کے بھی اس کے ہاتھ میں دے دیں، یہاں تک بھی کر دیں، منہ تک بھی اس کے لے جائیں، یہاں تک ہی کر سکتے ہیں کہ منہ میں ڈال دیں. آگے تو اس کو خود ہی کام کرنا ہے نا. اور جو کہے کہ بس دعا کرتے جائیں، بس دعا کرتے جائیں، اور خود کے اندر کوئی طلب اور تڑپ ہی نہیں ہے، خود اور دنیا داریوں کے اندر لگے ہوئے، بس آپ کو یہ اچھا ماننا ہے کہ آپ کو اس پہ لگا دیا جائے کہ بس آپ دعا کریں، تو ایسا نہیں ہوتا. آپ کو خود جب تک طلب نہیں ہوگی، آپ خود نہیں جب تک چاہیں گے. یاد رکھیں اللہ بڑا غیور ہے، یہ ہدایت ایسے ہی وہ لوگوں کو زبردستی نہیں لے دیتا. آپ خود ہدایت لینے کے لیے سیریس ہی نہیں ہے، خود ایفرٹ کرنا نہیں چاہتے، پھر اللہ آپ کو کیسے ہدایت کا راستہ دکھائے؟ بس یہ سمجھ لیں، کتنے لوگ آپ کو ملیں گے کہتے ہیں ہمارا دل تو چاہتا ہے ہم بھی یہ اللہ کا کلام سنیں، سمجھیں، سیکھیں، پر ذمہ داریاں بہت ہیں، کیا کریں، فرائض پورے کر لیں، وہی بڑی بات ہے، ہم سے تو نہیں ہوتا، بس کیا کریں. جو لوگ ایسا کہتے ہیں ان کو یہ سوچ لینا چاہیے کہ یہ جو مجھے فرصت نہیں مل رہی، یہ جو مجھے وقت نہیں مل رہا، یہ جو میں اس طرف نہیں آ رہی نا، تو پتہ نہیں مجھ سے کیا ایسی غلطی ہوئی ہے کہ اللہ تعالیٰ مجھے اپنے راستے کی طرف آنے کے لیے نہیں رہنمائی فرما رہا، میرے لیے آسانی نہیں ہو رہی، میں اپنے گناہوں کی طرف پھر دیکھوں. کیونکہ یہ تو وہ چیز ہے، بھی اتنی رب بھی ہیں، ان کے رب کے اذن ہوتا ہے، اذن اسی لیے نہیں ہو رہا کہ میری تو نہیں کہیں اس میں کوئی غلطی. اللہ تو کسی پہ ظلم کرنے والا نہیں، جو ہدایت کے راستے پر چلنا چاہتا ہو اس کی کوشش کرے، اللہ اس کے لیے راستے کھول دیتا ہے، راستے دکھا دیتا ہے، انگلی پکڑ کے بھی چلا دیتا ہے. لیکن اگر آپ کی بدنصیبی یہ ہو رہی ہے کہ آنا آسان ہی نہیں ہو رہا اور کوئی نہ کوئی مشکلات آ رہی ہیں، تو اپنے اعمال کی طرف دیکھیں. اگر اس سے پیچھے ہٹ رہے ہیں تو तो ये ना सोचे कि मेरी मसरूफियत हो रही है, ये सोचे कि क्या बात हो गई कि अल्लाह ने मुझे इस काबिल नहीं समझा ना उसका कलाम सीखूं, ये सोचे। इस तरह भी तो सोचा करें, आप रिजेक्ट नहीं करते, कभी ये भी सोच लिया करें कहीं अल्लाह ने मुझे तो नहीं रिजेक्ट कर दिया, मैं क्या रिजेक्ट करूंगी कि मैंने नहीं पढ़ना और मैं नखरे दिखाऊं। हम खुद को बड़ी चीज समझते हैं ना कि हम अल्लाह के कलाम को रिजेक्ट करेंगे, हमारे पास इसके लिए टाइम नहीं। अल्लाह कहता है मेरे कलाम के पास तेरे लिए टाइम नहीं है, जाओ तुम फिर जाओ जाके इसी हकीर दुनिया के पीछे, इसी में इतने गुम हो जाओ कि मेरी किताब की तरफ आने का तुम्हारे पास वक्त ही नहीं रहेगा। ये भी अल्लाह की तरफ से एक समझने सजा है इंसान के लिए, कभी इस तरह से भी सोचा करें। हर बात खुद बड़े बन के रहना कि हम ही नहीं आ रहे, हम ही बड़ी चीज है, जब हमें फुर्सत होगी, जब हमारे पास फ्री टाइम होगा तब हम इसकी तरफ आएंगे। तुम क्या आओगे, तुम्हें अल्लाह लाना ही नहीं चाहता, जाओ तुम। हम खुद इतने गैरतमंद हैं कि हमें कोई कहे कि मैं नहीं इनको बुलाना चाहती तो हम 10 दफा कहते हैं तो मैं कौन सा तुम्हारे घर आना चाहती हूँ, तुम नहीं बुलाना चाहती तो तुम क्या बुलाओगी, मैं आऊंगी ही नहीं। अपने मामले में कितनी गैरत है और अल्लाह के कलाम के मामले में आप खुद रिजेक्ट कर रहे हैं और समझते हैं कि मैं रिजेक्ट करूंगी, नहीं, वो आपको रिजेक्ट कर देता। इस दिन से पनाह मांगनी चाहिए कि अल्लाह कह दे के जाओ, खप जाओ इसी दुनिया में और इसी के पीछे धक्के खाते खाते मर जाओ। तो अल्लाह के इज़्ज़त से होता है, अल्लाह से मांगे भी और कोशिश भी करें, दोनों चीजें, और फिर दूसरों को लाने की कोशिश करें, इसको अपना गम बना लें। हम और गम उठते और बैठते ये हो कैसे मैं बर्दाश्त करूं, क्या दिल खून के आंसू नहीं रोता जब अपने मुसलमानों को देख रहे हैं कि वो एथिस्ट हो रहे हैं, जब अपने मुसलमानों को देख रहे हैं कि वो किन बेहयाइयों और फहाशियों में पड़े हैं, जब अपने मुसलमानों को देखते हैं वो अल्लाह का नाम नहीं सुनना चाहते, दिल नहीं रोता? या आप ठंडे पेटों उनके साथ बैठ के हंसते रहते हैं? नहीं, ऐसा नहीं होना चाहिए, इतनी ईमानी गैरत होनी चाहिए, नहीं अल्लाह की बात बताई जाए, इतनी तड़प होनी चाहिए अंदर कि ये किसी तरह आ जाए, इस तरफ आ जाए। जब तक आपके अंदर ये तड़प नहीं होगी, सिर्फ ये कह देना नहीं मैंने तो इतनी दफा कहा, मैंने तो 2 दफा कहा, 4 दफा कहा, मैंने तो इतनी दफा कहा, वो खुद ही सुनते ही नहीं, तड़प लेकर आए, वो खैर ख्वाही लेकर आए। हमारी खैर ख्वाही भी क्या है, तुमने ये सही नहीं कपड़े पहने हुए, तुमने ऐसे नहीं किया, तुमने रफाया दैन नहीं किया, तुमने पैर नहीं मिलाए नमाज में, ये मेरी खैर ख्वाही हो गई, मैंने लोगों की सलाह कर दी। ये नहीं होती खैर ख्वाही, खैर ख्वाही ये है कि जिस अंधेरे में वो पड़े हुए आपको ये तकलीफ हो जाए, तड़प हो जाए कि ये नूर में आ जाए। अंधेरे में चलने वाला देखें कैसा होता है, आप अपने घर में अंधेरा हो जाए रात को, लाइट ना आए, तो आप सोचे खुद आपको हर चीज का भी पता हो ना कि कहाँ कहाँ पड़ी हुई है, फिर भी टक्कर खाते हैं इधर और उधर से, इधर से टकरा गए, उधर से टकरा गए, हालांकि आपको तो सब पता है कहाँ सोफा पड़ा हुआ है, कहाँ दीवार, फिर भी रोशनी चाहिए होती है ना। अरे इस मामले में सोचते हैं कि कोई रोशनी की जरूरत नहीं, जिंदगी में अंधेरे पड़े हुए और बेपरवाह है, सारी की सारी इंसानियत डूबी हुई आज अंधेरों में, काम लोग हैं जो नूर में, या तो कुफर के अंधेरों में या गुमराही के अंधेरों में पड़े, जहालत के अंधेरों में तो बहुत लोग हैं। तो अपना मिशन बना ले जिंदगी का, जो नूर अल्लाह ने आपको दिखाया ना उसकी तरफ दूसरों को भी लाने की कोशिश करें। तो इसमें रब्बी ही होता इला सिरात, रास्ते की तरफ, अल अजीज अल हमीद, उसके रास्ते की तरफ जो खुद गालिब है और खुद तारीफ वाला है। महमूद वो होता है जिसकी कोई तारीफ करे तो वो उसकी तारीफ होती है, हमीद वो है जो खुद लायक तारीफ है, कोई तारीफ करे या नहीं करे उससे फर्क नहीं पड़ता, वो अपनी जात में खुद काबिल तारीफ है। सुभानक अल्लाहुम्मा व बिहम्दिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक।